या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 447।
26th of April 1999, Rising Brimpton Jamaat Khan of Toronto. Yali Madad. Bahut time ke baad main yahan aaya aur mujhe khushi hui jab main kisi jamaat khane ke andar enter hota hu to us jamaat khane ka aur jamaat ka jo mahol aur atmosphere hota hai वाला के रहम करम से उसकी वाइब्रेशन आती है। अपना मन जमात हो यहाँ मुझे खुशी मिली। अल्लाहुम्मा सल्लल्लाह मोहम्मद मुस्तफा व आल मोहम्मद मुस्तफा इल कयामा। हज पर तक पात्र ने परखी ने प्रेम पूजो नि पाए पर तक पात्र ने परखीने प्रेम पूजो नि पाए चौद भवन तैनो धनी घट छे जुग माहे पर तक पात्र ने परखीने। मौलाना हज़रत इमाम पर सलवात पढ़ देना रहो। हमारा ये जो इस्माइली तरीका है ये इस्लाम का हकीकी सच्चा रास्ता है। मुसलमान तो खैर हमारे तरीके के बाहर हैं, लेकिन खुद इस्माइलियों को मालूम नहीं कि हमारा मजहब क्या है। उनको अपने पैसे, मोटर कार, दुनिया का ऐश आराम, रिश्तेदारी, यारी दोस्ती, इन सब चीजों का पता है, लेकिन मजहब का पता नहीं। कोई कोई इस्माइली है कि जिसको ये शौक है कि वो पढ़े कि इस्माइली मजहब क्या है। मैं यहां कोई क्लास नहीं ले रहा कि किसी को मैं पूछूं कि बताओ इस सवाल का जवाब क्या है। मैं ऐसा नहीं करना चाहता, लेकिन मैं ये पूछता हूं कि हम दुआ के बाद ये तीन दफा ऐसा हाथ करते हैं, इसका मतलब क्या है? हर रोज करते हो ना? और फिर कई आदमी तो ऐसा ही जो हाथ कर लेते हैं, अशहदु अल्ला इलाहा इल्लल्लाह शायद बोलते हैं कि नहीं पता नहीं, वो तीन दफा ऐसा हाथ के ऊपर से कोई यूं ही कर लेते हैं। हमने अपने मजहब को समझने की कभी कोशिश की? गिनन का पाठ यह है कि पर तक पात्र, पात्र कहते हैं कि जिसमें खुदा का नूर हो, जो इस बात के लायक है और जिसका हक है, हकदार को पात्र कहते हैं। फरमाया कि उसको परख के, यानी कि पात्र, यहां पात्र का मतलब हज़रत इमाम, कि हज़रत इमाम को अच्छी तरह टेस्ट करके परख के फिर उसकी पूजा करो, यानी कि उसकी बंदगी करो, उसकी फरमान बरदारी करो और प्रेम के साथ, मोहब्बत के साथ मौला की खिदमत करो और उसको खुश करो। क्योंकि वो पात्र इस दुनिया के अंदर हाजिर और जाहिर बैठा है, परतक पात्र ने परखी ने प्रेमे पूजोनी पराए उसके पांव लगो, उसकी इज्जत करो, क्योंकि चौदह भवन नु ए धनी, ये जो मौला है ये चौदह तबक का मालिक है। प्रगट बैठा छे जुग माहे जुग में, वो बिल्कुल ओपन बैठा है और दावा करता है। तो मैं ये पूछना चाहता हूं, आप मुझे अभी जवाब मत दो, लेकिन अपने दिल में सोच लो कि क्या सचमुच मुझे इस बात का पता है कि मैं किस मजहब में हूं। और हम इस तरफ हाथ लगाते हैं, इस तरफ हाथ लगाते हैं, इस तरह हाथ लगा के ये नजर ऐसा आता है कि क्रिश्चियन लोग जिस तरह पता है वो सलीब यानी क्रॉस बनाते हैं, क्या ये हमारी मजहब के अंदर ये क्रिश्चियन साइन है? नहीं, ऐसा नहीं है। ए मोमिनो, आपको मैंने बात निकाली एक सवाल की, तो मैं आपको कहूं कि जब ये नमाज पूरी हो जाती थी, रसूल अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जो हैं वो जिस जगह सजदा करते थे, तो सजदा क्या है, खुदा के कदमों के अंदर सर रखते थे। तो उस जगह की जो मिट्टी थी, जो धूल थी, जो डस्ट थी, वो डस्ट अपने हाथ से उठा के अपने चेहरे पे मलते थे ह्यूमिलिएशन के अंदर, अपने आप को खुदा ताला के दरबार के अंदर इतना हम्बल समझते थे कि जहां सजदा करते थे उस जगह की मिट्टी अपने चेहरे पे मलते थे, खुदा के हुजूर में अपने आप को इतना वो नीचा गिरा हुआ हम्बल मानते और जाहिर करते थे। तो हमको अब ये समझिए कि इसका मतलब क्या है कि जहां हमने सजदा किया है, हालांकि हमारी जमात के अंदर इतनी जगह नहीं है कि हम सजदा कर सकें, हम एक दूसरे के पीछे बैठे होते हैं, हमारा सजदा जमीन तक पहुंचता नहीं, लेकिन सिंबॉलिकली हम लोगों को ये हथेली जमीन पे लगानी चाहिए, खाली उंगलियां नहीं, और कई तो नीचे जमीन पे उंगलियां भी नहीं लगाते, लेकिन ये सारा हाथ खोल के जहां आपने सजदा किया है या कम से कम अपने सामने सजदा किया है, ये समझ के इस कारपेट की या चटाई की या जहां हमने दुआ पढ़ी उस जगह की धूप उठा के अपने चेहरे पे मलो, अशहद वरना ला इलाहा इल्लल्लाह, वापस करो वाशहद वरना मोहम्मद रसूलुल्लाह, तीसरी दफा कहो वा अलीयुन अमीरुल वाशहद वरना अलीयुन अमीरुल मोमिनीन अलीउल्लाह। ये एक किस्म की डिक्लेरेशन है, अपने इमाम को उसके दर्जे को याद करके और अपने आप को एक बिल्कुल हम्बलेस्ट क्रीचर समझ के हम इमाम के हुजूर में ये तीन दफा हमारा जो कलमा है हम इस कलमे का इकरार करते हैं, अली की इमामत का इकरार करते हैं। और वो जो मैंने कहा कि हम राइट और लेफ्ट ऐसा शाह जो दीदार लेते वक्त करते हैं, तो अल्लाह ताला ने कुरान पाक में फरमाया है कि हर इंसान के साथ बच्चा पैदा होता है राइट उसी वक्त दो साइड में उसके जो दो कंधे हैं वहां दो फरिश्ते खुदा अपॉइंट करता है, इनको अरबी में खलामिन कातिबीन कहते हैं। जो जो राइट साइड का फरिश्ता है, फरिश्ते नूरी हैं इसलिए हमें उनका वजन पता नहीं लगता, तो ये जो जो राइट साइड का है वो हमारी नेकियां हमारी अच्छाइयां हमारे इबादत बंदगी ऐसे जो नेक आमाल हैं ये पॉजिटिव साइड ये लिखता है, और ये जो लेफ्ट साइड का है ये हमारी बदियां बुराइयां लिखता है, और ये रिकॉर्ड कायम रहता है। आदमी जब मर जाता है तो ये दोनों अपना रिकॉर्ड प्रोड्यूस करते हैं, किसको प्रोड्यूस करते हैं, मरने वाले को, खुदा के हुजूर में जब उसको ले जाते हैं तो मरने वाले को दिखाते हैं कि देख ये तेरा अकाउंट है, राइट साइड वाले का पेज खाली होता है और इसके पेजेस इतने होते हैं कि देखे भी नहीं जा सकते। खुदा कहता है कि जिस दिन तुम मेरे पास आओगे मैं कुरान शरीफ की चीजें आपको कह रहा हूं, तो तुम्हारी अगर अच्छे नेक आमाल हैं तो तुम्हारे राइट हैंड साइड में तुमको ये अकाउंट शीट दिया जाएगा, और जो बुरे आमाल हैं तो तुम्हारे लेफ्ट हैंड को ये रिकॉर्ड दिया जाएगा। तो हम जब दुआ पढ़ते हैं जो हमारे ऊपर फर्ज है, तो दुआ के एंड के अंदर हम इधर हाथ करते हैं, शाह जो दीदार, और फिर हम अपने मुंह पे हाथ फिराते हैं और हम जमात के अंदर शाह जो दीदार करते हैं। लेकिन इनको जब हाथ देते हैं तो हम शाह जो दीदार बोलते नहीं, लेकिन इसको हम विटनेस रखते हैं, शाह को सलाम, पीर को सलाम, गत को सलाम, और फिर कहते हैं शाह जो दीदार। यानी हम पहले शाह को, इमाम को सलाम करते हैं कि जो अल्लाह का नूर है, फिर हम पीर को सलाम करते हैं कि जो मोहम्मद का नूर है, और फिर हम सारी जमात को सलाम करते हैं, और फिर एक दूसरे को हम शाह जो दीदार देते हैं। कैसी फिलॉसफी है हमारी दुआ के अंदर। मुसलमानों के अंदर स्लाइटली फर्क ये है हमारे साथ कि जब ये नमाज पूरी हो जाती है तो फिर वो राइट साइड के ऊपर सारे सब की सब राइट साइड के ऊपर देखते हैं और कहते हैं अस्सलामु अलैका, तुम्हारे ऊपर सलामती होवे, ऐसा करके बोलते हैं लेफ्ट साइड में अस्सलामु अलैका, और फिर सीधा मुंह करके काबा की तरफ मुंह करते हैं तो कहते हैं अस्सलामु अलैका या अय्युहन नबीयो, ऐ या नबी आपके ऊपर हम सलाम करते हैं। वो वही चीज हुई, शाह को सलाम, पीर को सलाम, गत को सलाम। फर्क दूसरा यह है कि हमारे अल्फाज अलग हैं, उनके अलग हैं, मगर वो जो अच्छे इल्म वाले लोग हैं उनको ये पता है, तो वो अपने दोनों हाथ सजदे की जगह लेके अपने चेहरे के ऊपर मलते हो, मगर वो एक दफा मलते हैं, हम तीन दफा मलते हैं, क्योंकि हम कलिमा पढ़ते हैं अल्लाह रसूल और अली का। हमारी दुआ के अंदर ऐसी बहुत सी फिलॉसफीज हैं। आज मेरा सब्जेक्ट ये नहीं, मैं तो आपको होशियार करना चाहता हूं, इसलिए कि हमारे पास जो ये मजहब है, इस मजहब में से हमें क्या मिलना चाहिए और हमने क्या सीखा। ये नबियों का दीन है, हमारा जो तरीका है ये नबियों का दीन है, और रसूल अकरम के जमाने के अंदर जो इस्लाम जाहिर हुआ आहिस्ता आहिस्ता, वो असल हकीकत हमारे इस्माइली तरीके की है। अरब लोग उस जमाने के अंदर जाहिल थे, पढ़े लिखे नहीं थे, बिल्कुल डिप्रेस्ड क्लास थी वो, और उनको ठीक करने के लिए शरीयत के कुछ उसूल, तुम पांच वक्त नमाज पढ़ो, बिगिनिंग में पांच वक्त की नमाज नहीं थी, जिसको जिसकी मर्जी में आया, एक पढ़े, दो पढ़े, पांच पढ़े, दस पढ़े, ऐसे भी लोग थे कि रोज की 50 नमाजें पढ़ते थे, और ऑर्गेनाइज्ड नहीं थे नमाजें मक्का के अंदर। 10 बरस तक लगभग ये हालत ऐसी ही रही, किसी ने पांच पढ़ी, किसी ने एक पढ़ी, किसी ने 50 पढ़ी, खड़े हो जावे, सूरतुल हम्द पढ़े, रुकू करके सजदा कर ले। लेकिन जब मदीना में आए और रसूल अकरम मेराज पे गए 13वीं सन में, तो मेराज से जब वापस आए तो नमाज ऑर्गेनाइज की। हदीस के अंदर लिखा है, हमको सच पूछो तो वाजें सुननी चाहिए, इसलिए कि वाजों में ऐसी बहुत सी चीजें होती हैं कि नॉर्मल किताबों में आप लोगों को नहीं मिलेंगी। 10-15 किताबें पढ़ने के बाद एक दो ऐसे इशारे मिलते हैं कि जो वाजों में आपको इजीली मिल जाते हैं। कमबख्ती ये है हमारी कि वाजें घट गई और वाजों का टाइम भी घट गया, 10 मिनट की वाज में क्या मिले। गिनान का पाठ बोलो तो 5 मिनट निकल गए, सलवात पढ़ाओ तो 2 मिनट निकल गए, बाकी 3 मिनट में वाज करो। मैं आपको ये कहना चाहता हूं कि अगर हम हदीस पढ़ें तो हमको असल हकीकत का नॉर्मल इस्लाम जो इस वक्त चल रहा है और हमारा तरीका, उसके अंदर आपको फर्क नजर आ रहे। मेराज की बात निकली, क्योंकि मेराज से पहले जो नमाजें थी वो ऑर्गेनाइज नहीं थी। नमाज मेराज के बाद ऑर्गेनाइज हुई और उसके टाइम फैक्टर्स वगैरह तय हुए लकी हुए। हुजूर मेराज पे गए। अब मैं आपको हदीस सुना रहा हूं और हदीस में बहुत सी गप्पे भी हैं। हुजूर जब मेराज पे गए, मेराज दसवें आसमान पे हुई। पहला आसमान, दूसरा आसमान, आसमान का मतलब स्काई, लेकिन यहां आसमान का मतलब है हेवनली लेवल्स। और ये जो हेवनली लेवल्स हैं, हकीकत में इनकी बहुत सी स्टेप्स हैं। एक लेवल और दूसरी लेवल में बहुत सा फर्क है, लेकिन मैं इस डिटेल्स में नहीं जाता। तो इस हेवनली लेवल्स में नबी अकरम बुर्राक घोड़े के ऊपर, सफेद रंग का घोड़ा, वो उड़ता था और नबी को ऊपर ले गया। हकीकत में घोड़ा नहीं था, हुजूर रसूल अकरम के ख्याल थे। ख्याल घोड़ा है। नबी पहली लेवल पे गए तो हजरत इदरीस पैगंबर मिले उनको। उन्होंने नबी करीम को वेलकम किया और बहुत मुबारक दी कि आप मेराज पे जाते हैं, आप पहले नबी हैं, 1,24,000 नबियों में आप छेले नबी हैं, लेकिन पहले नबी हैं कि जो मेराज पे जा रहे हैं। ये बख्शिश किसी नबी को नहीं मिली। हुजूर अलैहिस्सलाम ठहरे थोड़ी देर, हजरत इदरीस और दूसरे नबियों से मुलाकात की। इसी तरह से दूसरे तीसरे आसमानों के ऊपर आपको नबी मिलते रहे। चौथे आसमान पे हजरत ईसा अलैहिस्सलाम जीसस मिले और उन्होंने भी बहुत इनको मुबारकबाद कही। हजरत मूसा मिले। ये सब करते करते नबी करीम जब सातवें आसमान को पार करके जब ऊपर जाते हैं तो हजरत जिब्रील पीछे खड़ा रह गए, कहते या नबी इसके आगे मैं नहीं जा सकता, आप अकेले जाओ। और हुजूर अलैहिस्सलाम अकेले गए। जब अकेले गए तो उधर से आवाज आई, अस्सलाम वालेक अय्युहन नबियो, ऐ नबी आपके ऊपर सलामती हो। गए हुजूर सजदे में गिर गए, अल्लाह को सलाम किया, लेकिन बड़े हैरान हुए, बहुत ताज्जुब किया। काहे का ताज्जुब? कि जो आवाज आती थी अरश में से वो अली की आवाज थी। तो ख्याल किया कि इधर मुर्तजा अली, इधर। हुजूर जब आगे गए तो कुछ बातें की, मगर आवाज वही अली की थी। और एक जगह ऐसा लिखा है कि नबी करीम ने जब अरश पे गए तो देखा तो मुर्तजा अली नमाज पढ़ रहे हैं। अभी अल्लाह को नमाज पढ़ने की जरूरत है। यूं नाम अल्लाह का नहीं लिया, अली का नाम लिया है। कहने का मकसद यह था कि उस मेराज के ऊपर अल्लाह से हम कलामी हो रही है और अली की आवाज में हम कलामी हो रही है। अब मुझे जो कहना था वो ये है कि अल्लाह ने नबी करीम को 50 नमाजें रोज पढ़ने के लिए कहा। ये हदीस में है, मैं नहीं कह रहा, न मैं आपको कहना चाहता हूं, लेकिन आपको ये इंफॉर्मेशन दे रहा हूं। और हुजूर वापस जब आए तो पांचवें आसमान के ऊपर मूसा अलैहिस्सलाम आपको मिले, और मूसा अलैहिस्सलाम की शक्ल और रसूल अकरम की शक्ल मिलती जुलती थी। मूसा अलैहिस्सलाम के मूसा अलैहिस्सलाम के दो बेटे थे, एक का नाम था शब्बर, दूसरे का शब्बीर, और ये दोनों नाम हसन हुसैन के थे, शब्बर और शब्बीर। हसन हुसैन का लकब शब्बर और शब्बीर है। तो मूसा अलैहिस्सलाम ने बहुत मुबारकबाद दी और पूछा क्या हुआ या नबी। हुजूर ने फरमाया 50 नमाजें का हुक्म मिला है। अरे मूसा अलैहिस्सलाम कहते हैं, अरे 50 नमाजें या मोहम्मद, आपकी उम्मत बड़ी कमजोर है और 50 नमाजें एक दिन में यानी हर आधे घंटे के बाद एक नमाज ये नहीं पढ़ सकेंगे। गुरु ने फरमाया तो मैं अभी क्या करूंगा, वापस जाओ। नबी करीम वापस गए। अल्लाह को कहा या खुदाया मेरी उम्मत 50 नमाजें बहुत ज्यादा हैं। आवाज आई है मोहम्मद 25 पढ़ा करो। तो जब वापस आए 25 में खुश हो गए, 50% डिस्काउंट मिला। वापस आए तो मूसा अलैहिस्सलाम ने पूछा अरे या मोहम्मद आपकी उम्मत 25 नमाजें नहीं पढ़ सकती, हर एक घंटे में एक नमाज। फरमाया मेरे को शर्म आती खुदा के पास जाने के लिए। नहीं नहीं आप जरूर जाओ, आपकी उम्मत जो है बिगड़ जाएगी। नबी करीम दूसरी दफा वापस आए तो 10 नमाजें हो गई। अब तो खुश हुए लेकिन मूसा अलैहिस्सलाम को खुशी ना हुई। अभी उम्मत मोहम्मद की है और फिक्र मूसा को हो रहा है। ये यहूदियों की खुराफात है। यहूदी जो मुसलमान हुए हैं वो अच्छे सच्चे दिल से मुसलमान न हुए, लेकिन इन यहूदियों ने मूसा का दर्जा ऊंचा करने के लिए ऐसी हदीसें घड़ी हैं कि जिनको सही बुखारी कहते हैं, सही मुस्लिम कहते हैं और उसको ऑथेंटिक मानते हैं, हालांकि इसमें कोई दम नहीं। तीसरी दफा मूसा अलैहिस्सलाम ने रसूलुल्लाह को वापस भेजा और खुदा ने 5 नमाजें कर दी। अब भी कहने लगे मूसा के 5 बहुत है, हालांकि खुदा ने 3 की नमाजों का हुक्म किया कुरान में, 5 नहीं है। लेकिन इन लोगों ने 5 बना डाली और उसके तर्जुमे के अंदर 5 कर डाली। चलो 5 नमाजों का खुदा ताला ने हुक्म किया मगर 50 में से 5 की है, तो अल्लाह ने कहा ठीक है अभी तुमने 5 नमाजें करवाई हैं तो अभी ऐसा करो इसके बदले में 30 रोजे रखा करो रमजान महीने में। तो फारसी उर्दू जबान के अंदर एक इडियम बन गया है, गए थे नमाजें बख्शवाने और रोजे गले पड़े। लेकिन मोमिनो यह हदीस बराबर नहीं है। मैंने आपको कहा ना कि जब यहूदी लोग इस्लाम के अंदर आए तो उन्होंने ऐसी बहुत सी खुराफात लिखी हुई है। और मूसा अलैहिस्सलाम का दर्जा मोहम्मद की उम्मत का ख्याल मूसा को, और मूसा अलैहिस्सलाम और मोहम्मद के बीच में 3,500 बरस का फर्क है। तो अब मैं ये कह रहा था कि रसूलुल्लाह की ऐसी हदीसों के अंदर बहुत सी चीजें हैं कि जो इस्लाम के साथ कंपेटिबल नहीं और हमारे ऊपर अटैक होते हैं। अब हम कमजोर हैं, हमको कोई मुसलमान मिलता ना तो हमारे अंदर इन्फीरियोरिटी कॉम्प्लेक्स पैदा हो जाता है। अरे तुम लोग नमाज नहीं पढ़ते और हमारे पास कोई जवाब नहीं। खुदा के फजल से मुझे कभी किसी ने नहीं पूछा, किसी मौलवी ने कि मुसलमान ने कि तुम लोग नमाज नहीं पढ़ते, और मैं चाहता हूं कि मुझे कोई पूछे तो मैं उसका मुंह मरोड़ डालूं, हाथ से नहीं इल्म से। अल्हम्दुलिल्लाह सच्चा इस्लाम हमारे पास है। ए मोमिनो खुदा ताला ने बिल्कुल खुले अल्फाज में, बिल्कुल सिंपल लफ्जों में हमको कह दिया कि तुम सुबह दुआ पढ़ो, अरबी जबान में सलात कहते हैं। दुआ का लफ्ज भी कुरान पाक में है, क्योंकि दुआ खुदा की इबादत को अमल में लाना और उसके हुजूर में मांगना, इसको दुआ कहते हैं। कि सुबह नमाज पढ़ो, दुआ पढ़ो, सूरज गरूब होते वक्त दुआ पढ़ो, और फिर तीसरी दुआ पढ़ो कि जो सूरज गरूब हो गया उस वक्त से लेके आधी रात तक तीसरी दुआ जायज है। लेकिन हम जमात खानों के अंदर कभी दो दुआएं साथ पढ़ लेते हैं, कभी 15-20 मिनट का फर्क होता है, लेकिन सारे कुरान पाक में सिर्फ 3 नमाजों का हुक्म है। अब इन्होंने ये जो 5 नमाजें निकाली कि अल्लाह ताला ने कुछ वर्षों के बाद अब देखा कि अरब लोग نماز میں بالکل ٹھیک ہو گئے تو خدا تعالیٰ نے فرمایا کہ تم دوپہر کو خدا تعالیٰ کی وکھان کرو, یعنی سبحان اللہ, اللہ پاک ہے جس کو کوئی عیب نہیں, جس میں کوئی برائی نہیں, جس میں کوئی بدی نہیں, بالکل پاک پاکیزہ ہے, تو ہم اس کا وکھان کرتے ہیں. اور اللہ نے فرمایا کہ سبحان اللہ کہا کرو. اب دوپہر کو وہ لوگ کے جن کو فرصت ہے یا یاد ہو گیا کہ وہ کہیں بھی بیٹھے ہیں, تو ہم دوپہر کو 12-1 بجے خدا کی تسبیح کرتے ہیں, سبحان اللہ سبحان اللہ سبحان اللہ. صبح بھ بھوکے کا بھ نہیں ہے, ب اور ہے جلی ہیں, سبحان اللہ سبحان اللہ نہیں ہے, سبحان اللہ یعنی اللہ میں کوئی برائی نہیں, کوئی کمزوری نہیں, کوئی عیب نہیں, کوئی خرابی نہیں, وہ پاک ہے ان تمام چیزوں سے اعلیٰ ہے. تو خدا کہتا ہے دوپہر کا وقت اگر تمہیں پاس فرصت ہے اور تمہیں کوئی روزی روزگار کی تکلیف نہیں یعنی کام نہیں کرتے, تو تم خدا تعالیٰ کو یاد کیا کرو, سبحان اللہ کی تسبیح نکالو. اب مسلمانوں نے اس کو نماز بنا دیا. اسی طرح خدا تعالیٰ فرماتا ہے کہ سہ پہر کے وقت, سہ پہر کیا ہے, لگ بھگ 4 اور 5 کے درمیان, خدا کہتا ہے کہ خدا تعالیٰ کی حمد کیا کرو, بڑائی کیا کرو, اور وہ کیا ہے, الحمدللہ, ساری تعریف اس کی ہے, سارا وکھان اس کا ہے, اور جتنی بھی پریز ہے وہ سب ہے الحمدللہ. اے مومنوں, کبھی آپ ہمارے اوپر یہ کوئی لازم نہیں ہے دعا کی طرح, لیکن دوپہر کو کبھی ہم نے ایک تسبیح نکالی, سبحان اللہ سبحان اللہ, 4:30-5 بجے آپ کو یاد آ گیا, الحمدللہ الحمدللہ کی ایک تسبیح نکالو, خدا راضی ہوتا ہے, یہ عبادت ہے, لیکن یہ کوئی فرض نہیں. اس طرح انہوں نے یہ 5 نمازیں بنا لی, حقیقت میں 3 نمازیں, اور ان 3 نمازوں کو یعنی 3 دعاؤں کو اپنی زندگی کے اندر ایسا مضبوط بناؤ کہ ایک بھی دعا چوکی نہ جائے, ایک بھی, کیونکہ یہ ہماری اس طریقے کی فاؤنڈیشن, دین کی فاؤنڈیشن دعا ہے, نماز ہے. اور بن سکے میں نے اس لیے کہا کہ شام کے وقت بہت سے لوگ نوکریاں کرتے ہیں تو نہیں آ سکتے جماعت خانے, لیکن جو آ سکتے ہیں ان کو جماعت خانے ہر روز آنا چاہیے, ہر روز, چاہے اس میں کتنی بھی تکلیف ہو. مولانا امام سلطان محمد شاہ دتار کا فرمان ہے کہ تم بیمار ہو اور نہیں چل سکتے تو 4 آدمی بلا کے 4 پائی کے اوپر تم کو اٹھا کے جماعت خانے لے کے آویں, تب تک جماعت خانے آؤ. یعنی تم اگر قابل نہیں ہو, ہم کو ذرا سا سر دکھتا ہے تو ہم آج جماعت خانے نہیں جاتے, امام کہتے ہیں کہ 4 آدمی تم کو اٹھا کے لاویں تو بھی جماعت خانے ضرور جاؤ, کیونکہ جماعت خانہ بہت ضروری چیز ہے ہمارے ایمان کو ٹکانے کے لیے, جماعت خانے کی حاضری بہت ضرورت ہے. جس طرح سے کہ بچہ اسکول میں جاتا ہے تو اس کی جو اٹینڈنس ہے نا اسکول کی کلاس کے اندر, وہ اس کو پاسنگ مارکس کے اندر مدد کرتی ہے, پتہ لگتا ہے کہ یہ لڑکا ہر روز آتا ہے, لڑکا کی لڑکی اسٹوڈنٹ کی بات ہے, ہم اس مذہب کے اسٹوڈنٹ ہیں, طالب علم ہے, اس مذہب کو مانتے ہیں, ہم نے حضرت امام کے ساتھ پرامس کیا ہے کہ تو ہمارا مالک ہے, ہم تیرے بندے ہیں, ہم تیرے مرید ہیں, تیرے فرمان کو مانیں گے. تو پہلا فرمان تو یہ ہے کہ جماعت خانے ہر روز آؤ, ہر روز چاہے کچھ بھی ہو جائے جماعت خانے آنا چاہیے, اور اپنی اولاد کو اس رستے کے اوپر ڈالو, آپ آؤ تو اولاد بھی آوے, اور بچوں کو جماعت خانے میں اپنے نزدیک بٹھاؤ. بہت سے ایسے جماعت خانے ہیں کہ بچوں کا گروپ الگ کر دیتے ہیں اور ماں باپ الگ بیٹھے ہوتے ہیں تو وہ بچے مستی طوفان کرتے ہیں, ایسا نہیں ہونا چاہیے. بچوں کو اپنے پاس بٹھاؤ اور ان کو جماعت خانے کے ادب, جماعت خانے کی رسپیکٹ, جماعت خانے کے پرنسپلس, دعا پڑھنے کا طریقہ, کہاں ہاتھ دینا کہاں نہیں دینا, کہاں سجدہ کرنا, اپنی اولاد کو سکھاؤ. خدا تعالیٰ کے نبی نے کہا ہے کہ جب خدا حساب مانگے گا तो तुम्हारी औलाद की बाबत हिसाब मांगेगा कि तुमने अपनी औलाद को ईमान और मजहब की कितनी तालीम दी है, और अगर तुम्हारी इसके अंदर कोई तकलीफ या यानी कि कमजोरी हुई तो तुम्हें इसकी सजा दी जाएगी। इमाम सुल्तान मोहम्मद सदातार फरमाया कि अगर किसी का ईमान खराब हो जाता है तो आधा गुना माँ बाप के ऊपर है कि उन्होंने छोटी जिंदगी के अंदर ईमान को इतना मजबूत नहीं डाला बच्चे के दिल के अंदर कि जितना होना चाहिए। ये सारी हमारी जिम्मेदारियां हैं, रिस्पॉन्सिबिलिटीज हैं कि हमको ये चीज करनी चाहिए। अब बच्चा जब भी बड़ा होता है और ये दुआ वगैरह और जमात करने की हाजिरी हुई, थोड़ा समझदार हुआ, उसको इमाम का नाम सिखाओ, इमाम की फैमिली के नाम बताओ, उनकी फोटोज दिखाओ, क्योंकि आंख से देख के वो बच्चा रजिस्टर करता है। फिर इस लायक हो गया तो उसको इमाम की हिस्ट्री बताओ, हजरत इमाम कौन है, इमाम कौन है, इमाम का मतलब क्या है, खुदा क्या है और इमाम क्या है। ये काम माँ बाप का है। और जो बच्चे पहले 5 या 7 बरस अपने माँ बाप से इस किस्म की तालीम ले लेते हैं अच्छी तरह सीरियसली, वो लबिल्ला उनका ईमान कभी खराब नहीं होता। जिंदगी की तकलीफों के अंदर कभी ऊंचा नीचा हो गया लेकिन अल्हम्दुलिल्लाह वो रास्ते से हटेगा नहीं। ये चीजें हमारे ऊपर इबादत के तरीके पे लाजिम है। तो इमाम की शनाख्त बच्चे को तकरीबन 7 बरस की उम्र में दे देनी चाहिए, बल्कि 5 बरस की उम्र में। और हालांकि इस वक्त बच्चा इस लायक नहीं है कि वो नूर की हालत को समझ सके। कॉन्सेप्ट ऑफ नूर जो है हमारे मजहब के प्रिंसिपल में बहुत जरूरी चीज है कि नूर क्या है। अब जब हाजर इमाम की बात निकली तो इमाम जो है वो खुदा का नूर है। मैंने आपको शुरू में अर्ज की कि हमारी जमात के अंदर इल्म यानी मजहब का इल्म बहुत थोड़ा है, और हमारी जमात के अंदर इल्म सीखने का शौक है कहीं कहीं, मगर मटेरियल नहीं मिलते, किताबें नहीं मिलती, वाजें घट गई। आज से 10 बरस पहले, आज से 50 बरस पहले जितनी वाजें होती थी आज नहीं हुई। मुझे मालूम नहीं कि ये क्या सोर्स है कि वाजें घट गई। हालांकि वाज करना इतना ही बड़ा हमारे मजहब के अंदर इबादत का तरीका है कि जितना दुआ पढ़ना, जितना दुआ के अंदर हमें सवाब है वाज में उससे ज्यादा सवाब है। नबी कहते हैं वाज करना भी इबादत है और वाज का सुनना भी इबादत है। एक मस्जिद रसूल अकरम की जो मस्जिद थी, एक दफा आप दिन के वक्त उसमें चले आए, सुबह के 10-1 बजे होंगे, तो एक ग्रुप इधर था बच्चों का, एक ग्रुप इधर था, एक मौलवी या शेख इधर इनको सिखा रहा था, एक उधर सिखा रहा था। सब खड़े हो गए, या नबी आप हमारे पास आओ, या नबी आप हमारे पास आओ। हुजूर ने पूछा तुम क्या करते हो? या नबी मैं इनको नमाज सिखा रहा हूं। तुम क्या कह रहे करते हो? कि या नबी मैं इनको कुरान की समझ दे रहा हूं। हुजूर ने फरमाया मुझको दुनिया के अंदर इलम के लिए भेजा गया है, तो मैं इधर आता हूं कि जहां इलम सिखाया जाता है वो नमाज सिखा रहा है और बड़ी जरूरी चीज है, लेकिन यहां समझ दे रहा है कुरान शरीफ की। तो हुजूर इधर आके बैठ गए, ये सब उठ के इधर आ गए। उस वक्त नबी कहते हैं कि 1000 इबादत करने वाले लोग जो हैं, 1000 उनके ऊपर एक आलिम का दर्जा है। इल्म का दर्जा 1000 गुना इबादत से ज्यादा है। इबादत करो तो 1 फायदा मिले और इल्म सीखो या सुनो तो 1000 गुना फायदा मिले। तो ये जो वाजे हैं ना वो दुआ पढ़ने से ज्यादा जरूरी है। हालांकि हमें दुआ तो पढ़नी ही चाहिए कि हमको वाज के अंदर इल्म मिलता है। अब मैं आपको ये कहना चाहता हूं, दिल मेरा थोड़ा खुल गया और गौर से सुनना, मैं आपको नूर की बाबत में कहना चाहता हूं। जितने भी इस्लाम में तरीके हैं, 73 सेक्ट्स हैं इस्लाम में, इनके अंदर 25-27 जितने सूफी फिरके भी हैं, میجورٹی سنیوں کی ہے, شیعہ تقریباً 30 یا 40% ہیں, حالانکہ کہا یوں جاتا ہے کہ 80% سنی ہیں, یہ غلط ہے, 60% سنی ہیں, 40% شیعہ ہیں. ایسی جگہوں کے اوپر بھی کہ جہاں شیعہ نظر نہیں آتے, بہت سے ایسے سنی ہیں کہ جو علی اور اماموں کا درجہ جانتے ہیں حالانکہ وہ اہل سنت میں موجود ہیں. جیسے کہ میں آپ کو اگزامپل دوں, شافعی مذہب کے جو لوگ ہیں وہ علی کو بہت بڑا درجہ دیتے ہیں. شافعی جو ہیں یعنی حنفی, مالکی, حنبلی اور شافعی, ان کے جو چار سکول ہیں ان میں سے چار گروپ میں سے شافعی علی کو بہت عزت دیتے ہیں. ان کا جو امام شافعی تھا, موت کے وقت اس نے ایک شعر بولا, وہ کہتا ہے کہ میں اس دنیا سے اٹھ رہا ہوں لیکن مجھے آج تک یہ پتہ نہ چلا کہ علی اللہ ہے کہ اللہ کوئی جدا ہے. یعنی یہ شک کے اندر, مگر علی کو وہ خدا کا درجہ ضرور دیتا تھا. تو میرا کہنے کا مقصد یہ ہے کہ جو اہل سنت کے لوگ ہیں, جنرل مسلمان ہیں, ان کو نور کا کچھ پتہ نہیں. نور کا لفظ ضرور جانتے ہیں, قرآن شریف کے اندر نور کی بہت سی باتیں ہیں لیکن نور کا کچھ پتہ نہیں. لیکن ہم جو شیعہ ہیں اور اس میں سے خاص طور پہ جو اسماعیلی ہیں جن کو ہم باطنیہ طریقہ کہتے ہیں, جیسے کہ ہم ایسوٹیرک مذہب کے لوگ ہیں اور وہ جو دوسرے ہیں وہ ایکسوٹیرک ہیں یعنی ظاہر پرست ہیں, ہم لوگ باطن پرست ہیں. باطن پرست کے اندر یہ ہے کہ ظاہر سے باطن زیادہ امپورٹنٹ ہے. شروع میں سمجھنے کے لیے باطن کی ضرورت نہیں, ظاہر کی ضرورت ہے. جیسا کہ ہم بچے کو سب سے پہلے الفابیٹ سکھاتے ہیں, اس کو ایک دو ہنسے سکھاتے ہیں, فگر سکھاتے ہیں, ایسا ہی ظاہر ایسا ہے. دعا پڑھنا ظاہر ہے, جماعت خانے آنا ظاہر ہے, دعا کرنا ہمارے جماعت خانے میں جو کچھ بھی ہو رہا ہے یہ سب ظاہر ہے. باطن صبح 4 بجے ہوتا ہے لیکن 23 گھنٹے ہم باطن کے خیال میں اور اس کی مستی میں رہتے ہیں. باطن نور کے ساتھ تعلق رکھتا ہے, ظاہر علم کے ساتھ تعلق رکھتا ہے. ظاہر سے ہمیں علم ملتا ہے, باطن سے ہمیں نور ملتا ہے. اور پھر یہ نور اور علم مل جاتے ہیں کیونکہ علم نور میں سے نکلا ہے. ہم اسماعیلی لوگ نور کو زیادہ اہمیت دیتے ہیں اور اسی لیے ہماری ہر دعا کے اندر دیدار کی طلب بہت ہے. دیدار کیا ہے؟ خدا تعالیٰ کے نور کی سمجھ ملے, یہ دیدار ہے. جب انسان کو باطنی عبادت میں دیدار ہوتا ہے تو وہ دیدار کیسے حاضر امام کی کوئی پکچر نہیں ہوتی, نور کا کوئی رنگ نہیں, نور کی کوئی شکل نہیں, نور کوئی پکچر نہیں, نور کوئی چیز نہیں, نور نور ہے. صبح جب سورج نکلتا ہے تو آپ سورج کو دیکھو, صبح کے سورج کو ہم دیکھ سکتے ہیں, جب اوپر آ جاؤ تو پھر ہم آنکھیں نہیں ملا سکتے, لیکن صبح جب سورج نکلا ہے, حالانکہ وہ پاورفل نہیں ہے, ایٹماسفیئر آدھا آتا ہے, لیکن سورج کو دیکھ کے پھر آپ ادھر کی کوئی چیز دیکھو تو آپ کو کچھ نظر نہیں آئے گا. پاورفل لائٹ کو دیکھ کے بھی ایک دو سیکنڈ تک کوئی چیز نظر نہیں آتی, صرف وہی چیز نظر آتی ہے. یہ نور کی ایک خاصیت ہے کہ نور کو دیکھنے کے بعد پھر کچھ دکھتا ہی نہیں ہے, نور نور ہے. تو میں آپ کو یہ کہہ رہا تھا کہ ہمارا جو یہ طریقہ ہے, اس طریقے کے اندر یہ ہے, خدا نے ساری دنیا بنائی, دنیا بنائی, آسمان بنائے, زمین بنائی, یونیورس بنایا, ایک نہیں 20,000 یونیورسز ہیں. یہ سب کچھ جو بنایا تو پھر خود کہاں گیا؟ خود اس تمام سرشتی میں بیٹھا ہے. خدا چونکہ نور ہے, کوئی بھی ظاہر اور میٹیریل چیز نہیں کہ جو ہمیں ظاہر کی آنکھ سے نظر آوے، لیکن ہمارے اندر کی جو آنکھ ہے، جو باطن ہے، اس باطن میں یہ طاقت ہے کہ ہم خدا کے نور کو دیکھ سکیں. اور جب ہم کو اس نور کا پتہ لگتا ہے، جب ہم اس کی میٹنگ کرتے ہیں، تو پھر اس کے بعد یہ سارا یونیورس ہماری نگاہ کے سامنے ہوتا ہے. ہم لوگ اتنے بڑے ہو جاتے ہیں، ہمارے اندر ایسی پاور آ جاتی ہے کہ ساری سرشٹی ہماری نظر کے سامنے ہے. زمین، آسمان، چاند، سورج ہمارے سامنے ایک چھوٹے سے کھلونے کی طرح، ٹوائز کی طرح ہو جاتے ہیں، کیونکہ ہم نے نور کو شناخت کر لیا. اور نور ہر جگہ موجود ہے. نور کو جاننے کے لیے باطن کی سٹڈی کرنی چاہیے. لیکن ہم کو اس طرف لگانے کے لیے ہم کو کہا جاتا ہے، دیکھو یہ رستے پہ جاؤ تو چلتے چلتے ایک باغ بگیچہ آئے گا، وہ بگیچہ بہت اچھا ہے. تو ہم اس باغ کی طرف چل رہے ہیں. ڈائریکشن یہ ہے کہ خدا نے دنیا بنا کے خود اس دنیا کے اندر ایک جسم لے کے، جس کو ہم امام کہتے ہیں، اس امام کے اندر جو نور ہے وہ اللہ ہے. حضرت امام کا بدن ہمارے جیسا ہے، ہاں اس کا درجہ بہت اونچا ہے، وہ پاک ہے. ہمارا بدن اس کی بدن کے لیول کا نہیں ہے، مگر ہمارے بدن جیسا، جیسے کہ ہاتھ ہیں، پاؤں ہیں، آنکھیں، ناک، کان، ایسا ہے. مگر یہ جو بدن ہے یہ پیدا ہوا ہے، پھر ایک دن گزر جائے گا. تو کیا نور مر گیا؟ نور کو تو موت نہیں، نور کو بیماری نہیں، نور کو بھوک نہیں، نور کو نیند نہیں، نور کو کوئی محتاجی نہیں، نور کی کوئی نیڈ نہیں، نور کو کوئی چیز کی ضرورت نہیں. نور نور ہے. تو مولانا حضرت امام کا جو بدن ہے وہ کنٹینر ہے، نور کا کنٹینر ہے. ہم آغا خان کو خدا نہیں کہتے، ہم حضرت امام کو خدا نہیں کہتے، یعنی کہ فزیکلی. مگر البتہ ہم یہ ضرور مانتے ہیں کہ امام کے اندر ہم جس چیز کو امام کہتے ہیں وہ نور ہے، اور وہ نور اللہ ہے. کیونکہ آپ سمندر میں جاؤ، آؤ ادھر میرے گاؤں میں، آؤ وینکوور میں، کنارے پہ جا کے پیسیفک میں پاؤں رکھو تو آپ پیسیفک میں ہو نا، یعنی کنارے پہ ہو. کیونکہ آگے جا کے کھڑے رہنے کی طاقت نہیں ہے، وہ اتنا ڈیپ ہے کہ ہماری طاقت نہیں ادھر جانے کی. ہم کنارے کے اوپر اگر پیسیفک میں پاؤں ڈالتے ہیں تو ہم پیسیفک میں ہیں، اور اس کی ٹھنڈک اور اس کی ویٹنس ہمیں فیل ہوتی ہے. خدا تعالیٰ بہت عظیم ہے، ہم اس کے کمپریہنشن کر ہی نہیں سکتے کسی حالت میں. لیکن امام کو دیکھ کے، امام کا دیدار کر کے، امام کی انڈرسٹینڈنگ کر کے ہم خدا کو سمجھ لیتے ہیں. کیونکہ ہم نے سمندر میں پاؤں ڈال دیے، امام کو دیکھ کے ہمیں خدا کو دیکھنے جتنا فائدہ اور ثواب ملتا ہے. امام کا نور ہے، وہی اللہ ہے. اللہ کا کوئی بدن نہیں، اللہ کا کوئی شریک نہیں، اللہ کا کوئی بھاگیدار نہیں، پارٹنر نہیں، کچھ نہیں. کیونکہ اگر ہم نے یہ کہہ دیا کہ فلانا اللہ جیسا ہے یا اللہ فلانے جیسا ہے تو یہ شرک ہے، یہ کفر ہے، ہمارے مذہب میں جائز نہیں ہے. مگر ہم ضرور یہ مانتے ہیں کہ خدا تعالیٰ اس دنیا کے اندر جس طرح اپنی رحمت کو پرسونیفائی کیا، محمد کے روپ میں، محمد کے بدن میں خدا کی رحمت اتری. اور اللہ تعالیٰ کہتا ہے، اور 1 بلین مسلمان روز کہتے ہیں کہ خاتم المرسلین محمد مصطفیٰ جو ہے وہ رحمت للعالمین ہے، یعنی تمام یونیورسز کے لیے وہ رحمت ہے. تو خدا کی رحمت نے اگر ایک انسان کا روپ لیا ہے تو اس کا جو امامت کا نور ہے اس نے بھی انسان کا روپ علی کی شکل کے اندر لیا ہے. خدا تو خدا ہے، نہ محمد خدا ہے جسمانی طور پہ، نہ علی خدا ہے جسمانی طور پہ، لیکن دونوں کا جو نور ہے وہ اللہ ہے. ہم اسماعیلی مذہب کی اس ڈیپ فلسفی کو جاننے کے لیے اگر ہم ارادہ کریں، تھوڑی سٹڈی کرو، تھوڑی عبادت کرو، عبادت کے علاوہ کچھ تسبیحیں نکالو، خدا تعالیٰ کو اپنے من میں یاد کرو، جب بھی کچھ تھوڑی فرصت مل جائے آپ اپنے کھیسے میں سے تسبیح ہے تو نکالو، نہیں تو کم از کم آنکھیں بند کر کے اپنے خیالوں سے سبحان اللہ سبحان اللہ، اللہ اکبر اللہ اکبر، یا علی یا علی، یا محمد یا محمد. حضرت امام نے ہم کو کہا ہے کہ تم کسی بھی طریقے سے اس کو یاد کرو، تو جب یاد کرو تو اس کی ٹیلی فون کی گھنٹی بجاؤ، آپ نمبر ملاؤ ادھر گھنٹی بجائیے، وہ پوچھے گا ہلو، اب آپ اس کے ساتھ بات کرو، اے خدا یا میں تیرا بندہ ہوں. لیکن ایسا نہیں ہے کہ اگر کوئی آپ کو مولا روحانی بخشش دے دے تو آپ معجزے کرنے شروع کر دو، یہ نہیں ہے، وہ اندر ہی اندر رہتا ہے اور امام زمان کی محبت بڑھتی جاتی ہے. ظاہر میں حاضر امام کا منہ دیکھنا بھی عبادت ہے، لیکن جو عبادت کرنے والے ہیں وہ جب مولا کو دیکھتے ہیں ظاہر میں تو ان کو حضرت امام کی ظاہری شکل نظر نہیں آتی. عبادت کرنے والے جب حضرت امام کا ظاہری دیدار کرتے ہیں تو دینداروں ان کو حضرت امام کی ظاہری شکل نظر نہیں آتی، ان کو نور نظر آتا ہے. حالانکہ جنہوں نے یہ درجہ نہیں پایا ہے وہ جب حضرت امام کو دیکھتے ہیں تو مولا کے فیچرز نظر آتے ہیں، یہ بھی عبادت ہے، مگر اس مالی تاریخ کے اندر حضرت امام کے نور کا دیدار کرنا، اس کی شناخت، اس سے محبت کرنا، یہ اسماعیلی مذہب کا طریقہ ہے. ہم لوگ غافل ہیں، ہم لوگ نیند میں سوئے ہیں، کیونکہ ہم نے اپنے مذہب کو کبھی جانا نہیں سمجھا نہیں. اچھی کتابیں پڑھو، قرآن پڑھو، حضرت امام کے فرمان پڑھو. حدیثوں کے لیے میں آپ کو کہتا ہوں کہ آپ حدیثیں پڑھو، لیکن حدیثوں میں ہارڈلی 20-25% ایسی حدیثیں ہیں کہ جو اوتھینٹک ہیں، باقی ایسی ہی ہیں. پھر بھی یہ امام بخاری جو تھے نا سنیوں کے، اس نے 14 لاکھ یعنی 1.4 million حدیثیں اکٹھی کی، 14 لاکھ. اور پھر اس نے 30 برس لگے ان کو ٹھیک کرنے کے لیے. ٹھیک کرنے کے لیے کیا، اس کے اندر سلیکشن کیا تو لگ بھگ 7000 اوتھینٹک حدیثیں اس نے نکالی. اب ان 7000 میں 20-25% ٹھیک ہیں، مگر آج میں آپ کو کہتا ہوں کہ اگر آپ کو شوق لگے تو حدیثوں کا ایک مجموعہ ہے، اس کو کہتے ہیں المشکات المصابی، المشکات المصابی. اس میں لگ بھگ 6500 حدیثیں ہیں کہ جو بخاری اور مسلم اور ماجہ، ان میں سے اچھی اچھی حدیثیں سلیکٹ کر کے لکھی گئی ہیں، مگر پھر بھی اس میں بہت سی خرافات ہیں، خرافات یعنی جھوٹ ہی ہیں. پر آپ یہ کتاب حاصل کرو اور اس نظر سے پڑھو کہ کون سی حدیث اسماعیلی مذہب جیسی ہے، جیسا کہ اس کتاب میں یہ حدیث ہے کہ نبی کریم نماز پڑھنے کے بعد زمین پہ ہاتھ رکھ کے سجدے کی جگہ کی مٹی اپنے منہ پہ مالا کرتے تھے، آپ کو یہ اس میں ملے گی. نبی نے نادی کی، اس میں ملے گی. نبی نے مہمانیاں قبول کی، اس میں ملے گا. نبی نے کھڑے ہو کے تسبیحیں نکالی، بیٹھ کے بھی نکالی، اونٹ کی پیٹھ کے اوپر بیٹھ کے بھی نماز پڑھی، گھر پہ بیٹھ کے بھی نماز پڑھی. اسماعیلی مذہب کی بہت سی چیزیں آپ کو اس کتاب میں ملیں گی، مگر حضرت امام سلطان محمد شاہ کے فرمان ضرور پڑھو. کلام امام مبین کے لگ بھگ 700 پیجز ہیں، یہ 700 پیجز آپ ایک دفعہ تو ضرور پڑھ جاؤ، خدا آپ کو توفیق دے پورا کرنے کی. اور یہ کتاب کہیں سے مل سکے تو کلام امام مبین، مولانا سلطان محمد شاہ کے فرمان اکٹھے کیے گئے، اس کے اندر ہمارے مذہب کے طریقے کے خلاصے دیے گئے. اس میں امام نے ہمارے مذہب کا انسائیکلوپیڈیا بنا کے ہمیں دیا ہے. حضرت امام کے فرمان پڑھو کہ ہمیں آج کی زندگی میں کس طرح لائف گزارنی، سلطان محمد شاہ کے فرمان پڑھو کہ اسماعیلی مذہب کے پرنسپل کا پتہ لگے گا، قرآن شریف پڑھو، حدیث پڑھو، لیکن علم پڑھو دیندارو. आधा पौना घंटा हर रोज कुछ न कुछ अच्छी किताब पढ़ो और इमाम जमान की इबादत करो, बंदगी करो, प्रेम करो, मोहब्बत करो, खिदमत करो उसकी, किसी ना किसी तरीके से ईमान को याद करते रहो सारा दिन। दिन और दुनिया की आपको खुशियां और बरकतें मिलेंगी और हमारे दिल के अंदर नूर पैदा होगा, नूर की शनाख्त मिलेगी। मौलाना जहन आपको सुखी आबाद रखे, ईमान की सलामती दे, हकीकती समझ दे, बढ़ियों बुराइयों से बचा दे, अपनी मारिफत दे, अपनी मोहब्बत दे, अपनी शनाखत दे, मौला जसवंत सुकरीत में पूरा रखे, मौला अपनी वफादारी में रखे, अपनी छत्र छाया में रखे, मौला रहमतें देवे, बरकतें देवे, नवाजशें देवे। हज़रत इमाम हमेशा आपके ऊपर राजी रहे, आपकी आल औलाद के ऊपर राजी रहे, सबका ईमान सलामत रहे, सुखी आबाद बने।